أحسن. بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما تو ہم کنٹینیو کر رہے ہیں فصیل بہشتی زیور کتاب کو بھی, فقہ ہی چل رہی ہے ابھی ہماری, اس میں کتاب الطہارہ کے اوپر ہم ہیں اور کتاب الطہارہ میں سے ہم نے شروع کے ٹاپکس کچھ پڑھے ہیں, جن میں سے کہ ہم نے وضو کا بیان پڑھ لیا ہے, معذور کے احکام کل ہم نے پڑھے تھے. اگر آپ چاہیں تو آپ ٹیبل آف کانٹینٹس میں دیکھ لیں, پیج نمبر 13 میں ٹیبل آف کانٹینٹس میں معذور کے احکام کل ہم نے پڑھے تھے. غسل کا بیان ہم پہلے پڑھ چکے ہیں. غسل کے بیان کے بعد ہے پانی کا بیان, پھر کنویں کا بیان, پھر چھوٹے کا بیان. تو یہ تین جو ہیں وہ ٹاپکس آپس میں ریلیٹڈ ہیں, تو ان میں سے پورا تو پڑھنے کا ارادہ نہیں ہے, لیکن کچھ اہم باتیں نوٹ کری ہیں تو وہ ہم یعنی ڈسکس کر لیتے ہیں. اس کے بعد پھر ہم انشاءاللہ موضوع پر مسح کا بیان اور تیمم کا بیان پڑھیں گے, اور اس کے بعد چند ایک دو چھوٹی چیزیں پڑھ کے پھر کتاب الطہارہ ہماری مکمل ہو جائے گی. تو آج ہم پانی کے بیان میں سے جو اہم چیزیں ہیں ان کو دیکھ رہے ہیں. یہ پانی کا بیان دراصل ہم پڑھ کیوں رہے ہیں, کیونکہ بہت ساری اس کے اندر چیزیں ہیں جو کہ ہماری جو عام زندگی ہوتی ہے اس سے ریلیٹ نہیں کرتی ہیں, لیکن پھر بھی اس کی ایک بڑی اہمیت ہے. اور اس کی اہمیت یہ ہے کہ اس بیان سے ہمیں یہ پتہ لگتا ہے کہ کون سے پانی سے وضو کرنا جائز ہے اور کون سے پانی سے وضو کرنا جائز نہیں ہے. ٹھیک ہے, تو اگر آپ کے پاس کوئی ایسا پانی ہے جس سے کہ وضو کرنا جائز نہیں ہے, تو شاہد صاحب آپ کا میسج مجھے سوری ملا تھا, میرے ذہن سے بالکل نکل گیا. اگر آپ چاہیں تو آپ میں آپ اپنے دوست کو اس وقت خالی لنک بھیج کر کے اس کلاس میں انوائٹ کر سکتے ہیں. آئی ایم سوری, وہ بالکل بھول گیا ان کو ایڈ کرنا, انوائٹ کرنا. تو آپ اسی وقت اگر ان کو چاہیں تو ایڈ کروا دیں, یعنی لنک بھیج دیں, بس وہ آ جائیں کلاس کے اندر, ورنہ ریکارڈنگ اویلیبل ہے ان شاء اللہ. تو اگر یہ یعنی کہ اگر ایسا پانی ہے جس کی وضو کرنا جائز نہیں ہے, تب ہی آپ تیمم کر سکتے ہیں. ٹھیک ہے, اور اگر ایسا پانی آپ کے پاس ہے جس سے آپ وضو کر سکتے ہیں تو تیمم جائز ہی نہیں ہے. ٹھیک ہے, لیکن چونکہ ہمیں پتہ نہیں ہوتا اکثر کہ جی یہ پانی یعنی اس سے وضو کر سکتے ہیں کہ نہیں کر سکتے ہیں, تو ہم یہ سمجھ لیتے ہیں غلطی سے کہ اب ہمارے لیے تیمم کرنا جائز ہو گیا. ٹھیک ہے, اور حالانکہ اس حالت میں ہم تیمم نہیں کر سکتے ہیں, تو تیمم جائز نہیں ہوتا اس حالت کے اندر. اس وجہ سے نا یہ ٹاپک ہمارے لیے بھی کافی ریلیونٹ ہے. تو اس میں فرماتے ہیں کہ جس پانی سے طہارت جائز ہے. ٹھیک ہے, تو عام ڈیفینیشن اس کی کیا ہوئی مسئلہ نمبر 1 میں, کہ آسمان سے برسے ہوئے پانی سے, آسمان سے برسے ہوئے پانی یعنی بارش کا جو پانی ہوتا ہے, ندی, نالے, چشمے, کنویں, تالاب اور دریاؤں کے پانی سے وضو اور غسل کرنا درست ہے, چاہے پانی میٹھا, چاہے میٹھا پانی ہو, چاہے کھارا پانی ہو. تو یہ جو نیچرل سورسز ہوتی ہیں پانی کی, ان سب سے طہارت حاصل کرنا یعنی وضو اور غسل. وضو جو ہے وہ حدث اصغر سے نجات حاصل کرنے کے لیے وضو کرنا ضروری ہوتا ہے, اور غسل حدث اکبر, حدث کہتے ہیں ناپاکی کو. خا دال سا, تین نقطوں والی سا. ٹھیک ہے, تو اب یہ ہے کہ مطہر, مطہر اس کو پڑھیں گے, مطہر یعنی طہارت طاہر کرنے والا. ٹھیک ہے, تو مطہر پانی کے احکام. مسئلہ نمبر 2, جس پانی میں کوئی پاک چیز پڑ گئی اور پانی کے رنگ, مزہ یا بو میں کچھ فرق آ گیا. ٹھیک ہے, یہ تین صفت کہلاتی ہیں, وصف یا صفتیں پانی کی. ٹھیک ہے, ایک ہوتا ہے اس کا رنگ, ایک ہوتا ہے اس کا مزہ, اور ایک ہوتا ہے اس کی بو, اسمیل, رائٹ. تو یہ تین وصف ہوتے ہیں جن کے اوپر ڈپینڈ کرتا ہے کہ پانی پاک ہے کہ پانی ناپاک ہے. ٹھیک ہے, تو یہ تین بڑی اہم باتیں ہیں اس کی, پانی کے سے تعلق رکھنے والی. دیکھیں, جب ہم وضو کرتے ہیں تو وضو کے اندر فرائض تو آپ کو انشاءاللہ اب یاد ہو گئے ہوں گے, کہ چہرہ دھونا فرض ہوتا ہے اور ہاتھ دھونے فرض ہوتے ہیں, کٹکونی ہوتا ہے, اور سر کا مسا اور پیر کا دھونا, یہ چار فرض ہوتے ہیں. تو ہم شروع میں جو یہ اور کام کر رہے ہوتے ہیں ये जो हाथ धो रहे होते हैं दोनों, ठीक है, उसके बाद फिर हम कुल्ली कर रहे होते हैं, उसके बाद फिर हम नाक में पानी चढ़ा रहे होते हैं। ये थी तीनों चीज़ें जो हैं वो सुन्नतें हैं, ठीक है। लेकिन अल्लाह ताला ने हर चीज़ के अंदर हिकमत रखी है ना, कि हकीम का हर फेल जो है वो हिकमत से खाली नहीं होता, कोई फेल हिकमत से खाली नहीं होता। तो नबी अलैहिस्सलाम भी अल्लाह ताला के रसूल ही है ना, तो आप का भी जो अमल है वो भी हिकमत से खाली नहीं है, क्योंकि अल्लाह ताला के रसूल अल्लाह ताला के हुक्म से ही अमल करते हैं। तो आप ने जो तीन सुन्नतें हमें सिखाई, तो इसमें देखें सबसे पहली सुन्नत से क्या होता है कि हम हाथ धो रहे होते हैं, ठीक है। तो हाथ जो धो रहे होते हैं ना, तो उस दौरान हमें पानी के रंग का पता लग जाता है, ठीक है, कि हम जो हाथ के ऊपर डालते हैं तो अगर उसका रंग तब्दील हो चुका होगा तो हमें बिल्कुल आसानी से नजर आ जाएगा, ठीक है, क्योंकि हम अपने हाथों को बहुत क्लियरली देख सकते हैं। दूसरा काम क्या करते हैं, कुल्ली करते हैं। तो कुल्ली करने से क्या होता है, हमारी जुबान टच होती है पानी से और जुबान के अंदर टेस्ट बड्स होते हैं, ठीक है। तो जो भी चीज का टेस्ट होता है वो हमारी जुबान से उसका पता लग जाता है हमें, तो पानी का टेस्ट हमारी कुल्ली के दौरान पता लग जाता है। अगरचे कि मुंह का अंदर का हिस्सा पाक साफ भी हो जाता है, लेकिन पानी का टेस्ट भी पता लग जाता है। और तीसरा काम क्या करते हैं कि पानी को नाक के अंदर चढ़ाते हैं, ठीक है। तो अगर पानी के अंदर बदबू या पानी का जो के अंदर कोई रंग ऐड होने सॉरी बदबू ऐड होने का खदशा हो, तो वो भी हमें पता लग जाएगा नाक में पानी चढ़ाने के बाद, ठीक है। तो ये तीन सुन्नतों के अंदर हमें तीनों वस्फ चेक हो जाते हैं पानी के। तो पानी के रंग बजाय बू में कुछ फर्क आ गया, लेकिन वो चीज पानी में पकाई नहीं गई, ना पानी के पतले होने में कुछ फर्क आया, ठीक है। यानी कोई चीज उसमें पड़ गई थी लेकिन वो पकी नहीं है, यानी कोई जोश नहीं आया पानी में, जिसको कहते हैं ना पानी को उबालने से जो है वो जोश आ जाता है, वो चीज उसके अंदर जो होती है वो उसके अंदर पक जाती है। तो ऐसा नहीं हुआ, ना पानी के पतले होने में कुछ फर्क आया, जैसे बहते हुए पानी में कुछ रेत मिल गई होती है, तो रेत मिलने से पानी के वस में फर्क नहीं आया होता ना, या पानी में जाफरान पड़ गया और इसका बहुत खफीफ सा रंग आ गया। जाफरान आपको पता होगा कि खाने के लिए इस्तेमाल होती है, खाने में रंग डालने के लिए और खुशबू डालने के लिए। तो जाफरान अगर पानी में पड़ जाए तो जाफरान का कुछ ना कुछ जर्दी, उसकी जर्दी मायल रंग होता है, तो वो पानी के अंदर शामिल हो जाता है, लेकिन वो खफीफ सा एक रंग होता है। या इवन साबुन पड़ गया, तो साबुन पड़ने से जो पानी के अंदर थोड़ी सी स्मेल शामिल हो सकती है अगर साबुन खुशबूदार था, या इसी तरह की कोई और चीज पड़ गई, तो इन सब सूरतों में वुजू और गुस्ल दुरुस्त है, क्योंकि इन चीजों के पढ़ने से ना तीनों वस्फ चेंज नहीं होते, ठीक है। तो इस वजह से पानी जो है ना वो मुताहिर ही रहता है, यानी आप उसे वजू और गुस्ल दुरुस्त यानी कर सकते हैं, ठीक है। तो बेसिकली पकाई नहीं गई उसके अंदर कोई चीज, और ना जो है उसके पतले होने में कोई फर्क आया, ठीक है। तो ये दो मेन मेन बातें थी इस मसले में। मसला नंबर तीन, ठीक है, किसी जंगल में या किसी बयाबा जंगल से जब से का जब इस्तेमाल किया जाता है ना, तो इसका मतलब वो नहीं होता है फॉरेस्ट, जिसको के दरख्तों वाला जंगल, जरूरी नहीं होता जंगल का मतलब फॉरेस्ट ही हो, बल्कि जंगल से मुराद जो है वो कोई जंगल बयाबान, ठीक है, कोई भी ऐसी जगह जहां पर इंसान बसते ना हो, वो भी इससे मुराद हो सकती है। तो जंगल में कहीं थोड़ा पानी मिला हो, तो जब तक इसके नापाक होने का यकीन ना हो जाए, यानी आप आबादी से दूर हैं और आपको कुछ पानी मिला, तो आपको जब तक यकीन ना हो ना कि ये पानी नापाक है, आप उससे वुजू करें, सिर्फ इस वहम पर वुजू ना छोड़े कि शायद ही नजस हो, ठीक है, कि भी पता नहीं इसके अंदर जो है वो कोई जानवर गिर करके फट करके फूल करके मर गया हो, तो ये पानी नजस हो गया। भाई आपको क्या पता, आपने देखा तो नहीं है ना, तो आपको नहीं पता, तो आप वहम नहीं कर सकते कि भाई ये पानी हो सकता है नजस हो, तो मैं इस पानी से वजू नहीं करूंगा बल्कि मैं तयमम करूंगा, ठीक है। इस सूरत में आपका तयमम जायज नहीं होगा, जैसे उन्होंने लिखा है कि अगर इसके होते हुए तयमम करेगा तो तयमम ना होगा, ठीक है। पेज नंबर 181, कोई आप में से जिम्मेदारी ले रहे कि पेज नंबर जो है यहाँ पे चैट विंडो के ऊपर लिख दिया करें, तो दूसरों को भी फायदा हो जाएगा और आपको भी फायदा होगा, यकीन से सवाल मिलेगा। तो मसला नंबर तीन हो गया, और मसला नंबर चार की वो भी पढ़ लेते हैं कि किसी कुएं वगैरह में दरख्त के पत्ते गिर पड़े और पानी में बदबू आने लगी और रंग और मजा भी बदल गया, तो भी इससे वजू दुरुस्त है जब तक पानी इसी तरह पतला बाकी रहे, गाढ़ा ना हो जाए, ठीक है। यानी उसके पतलेपन में कोई फर्क नहीं आया पत्ते वगैरह गिरने से, तो पत्तों के गिरने से हो सकता है उसके अंदर बदबू वगैरह कुछ आ गई हो पत्तों की, और पत्तों का रंग भी होता है ज़ाहिर है, और थोड़ा सा टेस्ट भी पत्तों की वजह से शामिल हो जाएगा। लेकिन इन सब बातों के होने के बावजूद जो है ना वो पानी ताहिर यानी मुताहिर ही रहेगा। अच्छा, इसके बाद जो मसला नंबर 5 है ना, इसके अंदर उन्होंने हौज, बड़े हौज की तारीफ बताई है। तो इसमें थोड़ी सी कैलकुलेशंस भी हैं, लेकिन फिर भी एक एक मुसलमान को कम से कम इतना पता होना चाहिए कि बड़ा हौज या जिसको माए कसीर कहते हैं, बड़ा कसीर पानी, उसकी क्या तारीफ है। तो इस वजह से हम पढ़ लेते हैं कि मसला नंबर 5, बड़ा हौज जो 10 हाथ लंबा और 10 हाथ चौड़ा हो। ठीक है, हाथ से मुराद जो है वो आपके हथेली से लेकर के जो आपके शोल्डर तक जो है ना, यानी जो आपका क्या कहते हैं उसको, कंधा, तो कंधों तक जो है ना ये पूरा का पूरा एक हाथ कहलाएगा, एक हाथ की लंबाई कहलाएगी। तो 10 हाथ लेंथ में और 10 हाथ जो है वो चौड़ाई में यानी ब्रेड्थ में, और इतना गहरा हो कि अगर चुल्लू से पानी उठाएं तो जमीन ना खुले। ठीक है, यानी बस बहुत ही कम गहराई है यहाँ पर, कोई ज्यादा गहराई नहीं है। चुल्लू से पानी उठाते हैं तो जमीन खुल जाए, तो वो तो उस वक्त होगी जब बहुत ही कम गहराई हो। ठीक है, यानी जमीन गोया के एक्सपोज हो जाए, आपने चुल्लू से पानी उठाया तो ये कहलाएगी कि बहुत कम गहराई है। लेकिन अगर इससे ज्यादा गहराई है तो फिर सफिशियंट गहराई है इसको कहेंगे। तो ये भी बहते पानी के हुक्म में है। ये बहता पानी का कॉन्सेप्ट ये भी बहुत अहम है। इसके लिए जारी पानी का लफ्ज इस्तेमाल किया जाता है और बहते पानी का लफ्ज इस्तेमाल किया जाता है, यानी ये पानी पाक है। क्योंकि जारी पानी या बहता पानी पाक होता है। तो 10 हाथ चौड़ा, 10 हाथ लंबा और इतना गहरा कि चुल्लू से उठाने पर जमीन एक्सपोज ना हो। तो इतनी जो बड़ी बॉडी ऑफ वाटर होती है ना, तो ये भी पाक ही कंसिडर की जाती है, जारी पानी के हुक्म में आती है। ठीक है, तो उसका मतलब क्या होता है कि पाक, मतलब इसका यह है कि अगर इसमें ऐसी नजासत पड़ जाए जो पड़ जाने के बाद दिखाई नहीं देती, जैसे पेशाब, खून, शराब वगैरह, तो चारों तरफ से वजू करना दुरुस्त है, जिधर से चाहे वजू करे। और अगर ऐसी नजासत पड़ जाए जो दिखाई देती है, जैसे मुर्दा जानवर वगैरह, तो जिस तरफ पड़ा हुआ हो उस तरफ से वजू ना करे, इसके सिवा और जिस तरफ से चाहे करे। ठीक है, तो ये इतना कसीर अमाउंट ऑफ वाटर कहलाएगा कि इसमें आप बड़ी जो यानी नजर आने वाली नजासत है उससे भी ये पानी पूरा का पूरा गंदा नहीं हो जाता, बल्कि आप उसके दूसरे किनारे से वजू कर सकते हैं। अलबत्ता अगर इतने बड़े हौज में इतनी नजासत पड़ जाए कि रंग या मजा बदल जाए या बदबू आने लगे, तो फिर ये नजिस हो जाएगा। ठीक है, यानी इवन दो इतना बड़ा अमाउंट है, लेकिन फिर भी अगर इसकी ये वस्फ जो है ना वो तब्दील हो गए। अच्छा, इन तीनों के दरमियान या है, यानी इनमें से तीन तीनों में से कोई एक भी वस्फ तब्दील हो गया ना, तो ये पानी फिर नजिस कहलाएगा। ठीक है, अच्छा, ये जो 10 दर 10 हाथ, दर दर 10 हाथ, इसको यानी ट्रेडिशनल लैंग्वेज में दा दर दा कहते हैं। जैसे कि मसलन नंबर 6 में लिखा हुआ है कि अगर 20 हाथ लंबा और 5 हाथ चौड़ा, ठीक है, 20 और 5, तो या 25 हाथ लंबा और 4 हाथ चौड़ा हो, तो वो हौज भी दर दा की तरह है। दा दर दा पढ़ते हैं इसमें, यानी 10 बाय 10, 10 बाय 10। ठीक है, तो अगरचे कि एक साइड जो है ना वो उसकी 10 से कम है, लेकिन दूसरी साइड जो है ना वो 10 से डबल है। ठीक है, जैसे यानी 20 है, या ये कि एक साइड जो है वो यानी सिर्फ 4 हाथ है और दूसरी साइड जो है वो 25 हाथ लंबी है, जो कि बहुत यानी ओवरऑल इसका जो सम है वो 10 बाय 10 से बड़ा ही निकलेगा। ठीक है, तो वो भी 10 बाय 10 के हुक्म में आएगी। दा दर दा हौज की तारीफ ये है, दह दर दह हौस की तारीफ यह है कि इसका कुल रकबा यानी तूल अर्ज का हासिल जरब 100 ज़रा यानी 225 फिट है, यानी 20.9 मीटर है। गोल हौस का कतर जो है वो, यानी ये इवन सर्कमफ्रेंस भी बता रहे हैं, अगर वो राउंड हौस हो तो उसका सर्कमफ्रेंस जो है वो 16.93 5 इज इक्वल टू 5.16 मीटर हो, तो ये हौज दादर दा होगा, गहराई का एतबार नहीं है। तो गहराई को नापने की जरूरत नहीं है। तो अगर स्क्वायर या रेक्टेंगुलर शेप का हो तो उसके फिर इस तरह से इसकी यानी एरिया निकलेगा, ठीक है, या अगर वो सर्कुलर शेप में हो, राउंड शेप में हो, तो फिर उसका इतना सर्कमफ्रेंस निकलेगा जैसे कि यहाँ पे लिखा जा रहा है। बैठ के नापेंगे तो नहीं, लेकिन अंदाज़ा भी इसके लिए इसका ये, इसका मैंने बताया भी था आप लोगों को कि अगर ये सारी आप मेजरमेंट्स अगर नहीं भी कर सकते हो ना, तो एक आसान तरीका साधा ने हमें बताया था कि एक एंड पे अगर आप पानी को हिलाएं ना, तो उस हिलाने का असर जो है वो दूसरे एंड तक नहीं पहुंचेगा। ठीक है, तो ये सबसे आसान तरीका है कि कसीर पानी की शनाख्त करने का। क्या एक हाथ तकरीबन 1 यार्ड होगा? यार्ड एग्जैक्टली एक हाथ ये मैं कह नहीं सकता, किसी को तजुर्बा यार्ड स्टिक का तो वो बता सकता है। अच्छा, मसला नंबर 8 में, अच्छा मसला नंबर 7 में, दादर दा हौज में जहां पर मुस्तावर पानी गिरा है, अगर वहीं से फिर पानी उठाए तो भी जायज है। ठीक है, यानी मुस्तावर पानी अगर दादर दा हौज में गिर जाए तो उससे वो हौज जो है ना वो नापाक नहीं हो जाता। ठीक है, क्या मतलब? क्योंकि मुस्तावर पानी जो होता है वो इमाम अबू हनीफा रहमतुल्लाह के नजदीक आप उससे वजू नहीं कर सकते मुस्तावर पानी से। मुस्तावर पानी क्या चीज होती है कि जब आपने वजू किया तो वजू करने में आपने मुंह के ऊपर जो पानी डाला ना मुंह धोने के लिए, तो अब वो जो पानी गिरा ना, तो वो गिरने वाला पानी मुस्तावर पानी कहलाता है। तो वो अगर पानी गिरा तो यूजुअली क्या होता है, सिंक में गिर जाता है, ड्रेन में चला जाता है, या जो है वो ड्रेन में गिर करके वो चला जाता है। लेकिन अगर ड्रेन में गिरने के बजाय वो उसी हौज के अंदर गिरा जिससे आप वुजू कर रहे हैं, निकाल निकाल के पानी चुल्लू से पानी निकाल रहे हैं और मुंह धो रहे हैं और हाथ धो रहे हैं, तो उसी के अंदर गिर जाए, तो अगर अच्छे कि वो माए मुस्तमल है और माए मुस्तमल से आप वजू नहीं कर सकते, लेकिन चूंकि कसीर पानी के अंदर वो मिक्स हो गया ना अब जाकर के, तो उससे वो कसीर पानी जो है वो नापाक नहीं होगा, तो आप उससे कंटिन्यू कर सकते हैं वजू करना। ठीक है, अच्छा मसला नंबर 8 में एक और लाइक रेलिवेंट पॉइंट है, तो ये कि अगर कोई काफिर या बच्चा अपना हाथ पानी में डाल दे तो पानी नजिस नहीं होता। इसका जवाब आप अगर बताएं कि भाई क्यों नहीं नजिस होता, मैं पूछता हूं कि अगर काफिर हाथ डाले तो नजिस क्यों नहीं होता? हालांकि अल्लाह ताला कुरान में इरशाद फरमाते हैं इन्नल मुश्रिकूना नजसुन, कि मुश्रिकीन जो होते हैं वो तो नजिस होते हैं। तो वो नजिस इंसान जो है वो जब हौज के अंदर पानी डाल दे तो पानी नजिस नहीं होता, बल्कि मुशरिक का झूठा भी नजिस नहीं होता, और भी चीजें आगे आई हैं इसमें के जाहिरी नजासत की वजह से मुशरिक का अकीदा नजिस है जिस्म नहीं। जी ये बिल्कुल सही जवाब दिया कि उसका अकीदा नजिस है जिस्म नहीं है, लेकिन इसके लिए हमने एक टर्म आपको बताई थी ना, वो इमरान साहब आपका जवाब तो मुझे समझ में नहीं आया कि जाहिरी नजासत की वजह से वो पानी नजिस नहीं होगा, ये बात तो समझ में नहीं आई, तो उसके लिए क्या टर्म बताई थी कि जो मुश्रिक नजिस है, जैसे इन्होंने बताया है कि उसका जिस्म नजिस नहीं है, उसका अकीदा नजिस है, तो इसके लिए टर्म आपको बताई थी कि ये जो नजासत है ना, ये नजासत हकीकी नहीं है, ये नजासत माशाल्लाह हुक्मी है, जैसे डॉक्टर शबीर साहब ने बताया, उसकी नजासत नजासत हुक्मी है, तो वो हुक्मन नजस है, शरीयत के हुक्म की वजह से उसके जिस्म के ऊपर नजासत अगर नहीं लगी हुई है, उसने नहा धोकर के अपने आप को साफ कर लिया, नजासत दूर कर लिया, तो अब उसका जिस्म जो है ना वो नापाक नहीं है। जिस तरह से कि एक जनबी इंसान होता है तो उसकी जनबी इंसान का जिस्म नापाक नहीं होता कि वो कपड़े पहनेगा तो कपड़े भी नापाक हो जाएंगे उसके, नहीं, उसके ऊपर बस अगर कहीं मनी लगी हुई है तो मनी को धोकर के वो साफ कर दे तो उसका जिस्म इस तरह से जाहिरी तौर पर पाक हो जाता है, लेकिन जब तक वो शरी वसूल न करे उस वक्त तक हुक्मन वो पाक नहीं होता। तो खैर, काफिर या बच्चा अपना हाथ पानी में डाल दे तो पानी नजस नहीं होता, अलबत्ता अगर मालूम हो जाए कि इसके हाथ में नजासत लगी हुई थी तो नापाक हो जाएगा। ठीक है, यानी वही जाहिरी नजासत लगी हुई थी तब नापाक होगा ना, तो खाली उसके कुफर की वजह से पानी नापाक नहीं हो जाएगा। लेकिन चूंकि छोटे बच्चों का कुछ एतबार नहीं, इसलिए जब तक कोई और पानी मिले उसके हाथ डाले हुए पानी से वुजू ना करना बेहतर है। यहां पे कसीर पानी की बात नहीं हो रही, यहां पे एक आम जैसे बाल्टी का पानी है, ठीक है, उससे आपने वुजू करना है, तो उसमें अगर काफिर ने हाथ डाल दिया तो बाल्टी का पानी नजिस नहीं हो जाएगा। ठीक है, अगर काफिर के हाथ के ऊपर नजासत लगी हुई है या किसी मोमिन ने हाथ डाल दिया लेकिन मोमिन के हाथ के ऊपर नजासत लगी हुई है, तब वो पानी नजिस हो जाएगा। लेकिन बच्चों के बारे में ये कह रहे हैं कि एहतियात यही है कि बच्चों का कुछ पता नहीं होता ना, तो इस वजह से बच्चे का ने अगर हाथ डाल दिया है पानी में, तो अगर आपके पास दूसरा कोई पानी मौजूद है तो आप उस पानी से वजू करें, इस वाले पानी से वजू ना करें एहतियात की खातिर खाली। मसला नंबर 9, जिस पानी में ऐसी जानदार चीज मर जाए जिससे बहता हो। अच्छा, ये जानदार चीज के मरने के बाद काफी सारी चीजें इसके अंदर लिखी हुई हैं, तो इनको अभी मैं नहीं पढ़ता हूँ इसलिए टाइम हमारे पास अनलिमिटेड तो नहीं है, तो हम मसला नंबर 13 पे स्किप करते हैं। ये बाकी मसाइल जो है ना, ये आप बेशक खुद से पढ़ें, मुताला करें, अगर कुछ समझ में नहीं आए तो पूछ लें। टाइम की खातिर मैं मसला नंबर 13 को तक स्किप करता हूँ। 13 में लिखा हुआ है कि जो पानी घास तिनके पत्ते वगैरह को बहा ले जाए वो जारी पानी है। ठीक है, क्योंकि जारी पानी की तारीफ मालूम होना जरूरी है। ठीक है, बहता हुआ पानी, जारी पानी, तो उसकी तारीफ क्या है कि जिसके अंदर ऐसी हल्की चीजें, घास क्या है, हल्की चीज है, उसका कोई वजन नहीं होता, पत्थर का वजन होता है। ठीक है, तो पत्थर को तो पानी नहीं बहा के ले जाता ना, अनलेस कि वो बहुत ही ज्यादा स्ट्रांग करंट हो उस पानी के अंदर, और पत्थर जो है वो कोई इतना बड़ा पत्थर ना हो तो वो पानी पत्थर को भी बहा लेगा। ठीक है, तो यहां पर उन्होंने वेट का हिसाब बता दिया कि इतने हल्का से हल्की सी चीज जैसे घास तिनके पत्ते, ठीक है, तो इसको भी अगर बहा ले जाने वाला पानी होगा ना, यानी इतना हल्की रफ्तार में बहने वाला पानी, तो वो भी जारी पानी के हुक्म में आएगा। ठीक है, चाहे इसकी रफ्तार कितनी ही आहिस्ता क्यों ना हो, ऐसा पानी नजासत पड़ने से नापाक नहीं होता जब तक उसके रंग या मजे या बू में फर्क ना आ जाए। ठीक है, तो जारी पानी जो है ना वो नजासत के गिर जाने से उसके अंदर नापाक नहीं होता, अनलेस के उसकी तीन चीजों में से कोई एक वस्फ चेंज हो जाए। ठीक है, और ये जब हम वजू करेंगे तो सुन्नत की बरकत की वजह से हमें क्या होगा कि हमें पता लग जाएगा कि इन तीन वस्फों में से कोई एक वस्फ तब्दील हुआ है या नहीं हुआ है। ठीक है, यानी वही हाथ धोने में और कुल्ली करने में और नाक में पानी चढ़ाने में, ये तीनों वस्फ चेक हो जाते हैं। अच्छा, गैर मुताहिर पानी और उसके अहकाम, यानी वो पानी जो कि आपको ताहिर नहीं कर सकता, वो गैर मुताहिर पानी हुआ तो उसके अहकाम क्या, यानी वो होता क्या है और उसके अहकाम क्या होते हैं। तो फरमाया मसला नंबर 14 में कि किसी फल या दरख्त या पत्तों से निचोड़े हुए अर्क से वजू करना दुरुस्त नहीं है। इसी तरह जो पानी तरबूज से निकलता है इससे और गन्ने वगैरह के रस से वुजू और गुसल दुरुस्त नहीं है। तो देखें, यहाँ पे फल दरख्त या पत्ते लिखे हुए लेकिन यहाँ पर फूल नहीं लिखा हुआ, क्योंकि आपको याद होगा कि पीछे हमने पढ़ा था कि अरके गुलाब या सिरके से वुजू करना जायज है, क्योंकि अरके गुलाब क्या होता है, फल से निचोड़ा हुआ अर्क होता है। ठीक है, तो यहाँ सॉरी फूल से निचोड़ा हुआ अर्क होता है ना, वो गुलाब फूल होता है, गुलाब फल नहीं होता। ठीक है, तो फूल का मामला नहीं है बल्कि फल दरख्त पत्तों से निचोड़ा हुआ अरक जो है ना उससे पानी वजू करना दुरुस्त नहीं होता। अच्छा, और गन्ने के जूस से भी आप नहीं फिल कर सकते। ठीक है, अच्छा, मसलन नंबर 15, गन्ने के जूस से कौन वजू करेगा, वो तो खैर। 15 नंबर, मसलन नंबर 15, जिस पानी में कोई और चीज मिल गई, ये सारी सारे सिचुएशन उसी वक्त आती है जब आपके पास पानी नहीं होता, तभी आपके आप सोचेंगे ना कि जी चलो पानी तो मेरे पास कहीं नहीं है, एक मील तक पानी हासिल करने के चांसेस मुझे नहीं मिल रहे, लेकिन गन्ने का जूस पड़ा हुआ है। तो एक मोमिन के लिए सबसे अहम चीज क्या होती है, उसका ईमान, और ईमान के बाद दूसरी अहम चीज क्या होती है, उसकी नमाज। ठीक है, तो उसको नमाज की फिक्र है और वो जानता है कि वो वजू के बगैर नमाज नहीं पढ़ सकता, तो अब वो सोचेगा कि जी गन्ने के जूस तो मेरे पास पड़ा हुआ है, तो मैं गन्ने के जूस से वजू कर लेता हूँ, तो उस वक्त उसको ये शरीयत के अहकाम की जरूरत पड़ेगी कि गन्ने के जूस से नहीं हो सकता, अब वो तयम्मुम करेगा, गन्ने के जूस से वजू नहीं करेगा। उसी तरह तरबूज का अर्क, गन्ने के अर्क से ज्यादा जो है वो सऊदी अरब में खासतौर पर तरबूज का अर्क पड़ा होना ज्यादा मुमकिन है, पाकिस्तान में गन्ने का अर्क होना शायद ज्यादा मुमकिन है। एनीवेज, तो मसलन 15 के जिस पानी में कोई और चीज मिल गई या पानी में कोई चीज पका ली गई और ऐसा हो गया कि उर्फ में उसको पानी नहीं बल्कि कोई और नाम दिया जाता है, जैसे शरबत, शीरा, शोरबा, सिरका, गुलाब और अरक़े गाव जुबान वगैरह, तो ऐसी चीज से वजू और गुस्ल दुरुस्त नहीं है। लेकिन ये इन्होंने पीछे तो लिखा था सिरका और गुलाब का अरक ना, तो ये कंफ्यूजिंग मसला हो गया। वो हमने जहां पढ़ा था किसी को याद है कि इसको मैं बाद में रीचेक करूंगा इंशाल्लाह। کہ انہوں نے جو سرکہ اور عطر گلاب لکھا ہے تو وہ اس جار کے اندر. ایک منٹ سے نوٹ کر لیتا ہوں. اچھا ٹھیک ہے, تو ایسی چیز سے یعنی شوربہ وغیرہ, یہ چونکہ عرف عام کے اندر یہ پانی نہیں کہلاتے ہیں بلکہ یہ شیرہ شوربہ وغیرہ اس طرح کی چیزیں کہلاتی ہیں. مسئلہ نمبر 16, اگر کوئی چیز پانی میں ڈال کر پکانے سے رنگ یا مزہ وغیرہ بدلا تو اس پانی سے وضو درست نہیں ہے. البتہ اگر ایسی چیز پکائی گئی جس سے رنگ یا مزہ نہیں بدلا تو اس سے وضو درست ہے. جیسے مردہ نہلانے کے لیے بیری کی پتیاں پکاتے ہیں, بیری کی پتیاں پانی میں ڈال کر کے ان کو اس کو پانی کو جوش دیا جاتا ہے, پکایا جاتا ہے. تو وہ کیوں کرتے ہیں؟ کیونکہ بیری کی پانی کے اندر نا یہ ایک یعنی انسیکٹ کیا کہتے ہیں اس کو, بیسیکلی جو بیکٹیریا کو ختم کرنے کا کی تاثیر ہوتی ہے, اس پانی کو زیادہ پیوریفائی کر دیتا ہے یہ. تو بیری کی پتیوں کے کو پکاتے ہیں پانی میں ڈال کے, لیکن اس سے پانی کا رنگ یا مزہ نہیں بدلتا ہے. تو اس میں کوئی حرج نہیں ہے, البتہ اگر اتنی زیادہ ڈال دیں کہ پانی گاڑھا ہو جائے تو اس سے وضو اور غسل درست نہیں ہے. جیسے کہ چائے کی پتی, آپ کو پتا ہے کہ چائے کی پتی کو ڈال کر کے جو پانی کو جوش دیا جاتا ہے تو پانی گاڑھا ہو جاتا ہے, وہ ویسا نہیں رہتا جیسے کہ عام پانی ہوتا ہے. چونکہ چائے کی پتی اچھی خاصی تعداد میں ڈالی جاتی ہے تھوڑے پانی میں نا, ایک کپ پانی کے اندر آپ جو ہے وہ آدھی چمچ کم از کم چائے کی پتی ڈالتے ہیں, تو ایک کپ کا پانی جو ہے وہ گاڑھا ہو جاتا ہے اس طرح سے. لیکن بیری کی پتی جو ہے وہ کافی بڑے پانی کے اندر ڈالی جاتی ہے مردے کو نہلانے کے لیے, تو اس سے نہیں ہوتا, گاڑھا نہیں ہوتا اس سے. مسئلہ نمبر 17, یہ بھی کپڑا رنگنے کے لیے زعفران گھولا یا پڑگیا گھولی تو اس سے وضو درست نہیں ہے. تو رنگنے کے لیے ہی جو گھولا ہے نا تو اس سے تو رنگ ہی اس کا اتنا زیادہ یعنی بہت زیادہ چینج ہو جائے گا, تو اس سے پھر وضو درست نہیں ہے کیونکہ اس کا رنگ والا وصف جو ہے وہ چینج ہو گیا ہے. 18, اگر پانی میں دودھ مل گیا اور دودھ کا رنگ اچھی طرح پانی میں آ گیا تو وضو درست نہیں ہے, اور اگر پانی میں دودھ کا رنگ نہیں آیا تو وضو درست ہے. تو اچھی طرح رنگ آ گیا, صرف کیا پتہ لگا کہ جو دودھ ہے وہ پانی کے اوپر غالب آ گیا, کیونکہ پانی کا رنگ جو ہے نا وہ دودھ کا رنگ بن گیا. تو اگرچہ کہ ابھی بھی وہ بہت ہی زیادہ ڈائلیوٹڈ ہوگا دودھ, لیکن اس کا وصف جو ہے وہ چینج ہو گیا پانی کا, تو اس وجہ سے وضو درست نہیں ہے. مثلا نمبر 19, جس پانی میں نجاست گر جائے اس سے وضو اور غسل درست نہیں ہے, چاہے وہ نجاست تھوڑی ہو یا بہت. البتہ اگر جاری پانی ہو تو وہ نجاست گرنے سے ناپاک نہیں ہوتا جب تک کہ اس کے رنگ مزہ یا بو میں فرق نہ آئے. ٹھیک ہے, تو جاری پانی ناپاک نہیں ہوتا نجاست گرنے سے. اور اسی طریقے سے جیسے پیچھے ہم نے پڑھا مسئلہ نمبر 6 میں کہ اگر دا دردا کے سائز کا حوض ہو تو وہ بھی جاری پانی ہی کے ایکویولنٹ ہوتا ہے, تو اس میں بھی نجاست گرنے سے وہ ناپاک نہیں ہوتا. ٹھیک ہے, تو یہ دونوں چیزیں جو ہیں وہ ایکویولنٹ ہیں, جاری پانی از اکول ٹو دا دردا والا حوض. ٹھیک ہے, تو لیکن اگر اس کا رنگ مزہ یا بو چینج ہو جائے تو پھر وہ بھی ناپاک ہو جاتا ہے. تو اور جب نجاست کی وجہ سے رنگ یا مزہ بدل گیا یا بو آنے لگی تو بہتا ہوا پانی بھی ناپاک ہو جائے گا, اس سے وضو درست نہیں ہے. اس کی مثال ہم دیکھ سکتے ہیں کہ ہمارے یہاں ڈرینیج پائپس ہوتی ہیں. ٹھیک ہے, یہاں پہ تو نظر نہیں آتی لیکن ہمارے ملکوں میں ڈرینیج پائپس کبھی کھلی ہوئی بھی نظر آتی ہیں. تو ان ڈرینیج پائپس کو اگر دیکھیں نا تو ان کے اندر پانی بہ رہا ہوتا ہے. ٹھیک ہے, لیکن وہ بہتا ہوا پانی جاری پانی کوئی پاک پانی کو تھوڑی ہوتا ہے, رائٹ, بیکاز اس کے اندر سے بدبو آ رہی ہوتی ہے, ایک وقت اس کا چینج ہوا ہوتا ہے فار شیور, رائٹ. یا اس کا رنگ جو ہے وہ کالا پڑا ہوا ہوتا ہے. ٹھیک ہے, بیکاز اس کے اندر نجاست مکس ہوئی ہوئی ہوتی ہے, گندگی مکس ہوئی ہوئی ہوتی ہے. تو اگرچہ کہ وہ جاری ہے, وہ بڑے سے پائپ کے اندر یا چھوٹے سے پائپ کے اندر وہ چل رہا ہے, لیکن وہ جاری ہونے کے باوجود ناپاک ہے. اسی طرح مسئلہ نمبر 20 میں بھی چھت کے نجاست کے بارے میں لکھا ہوا ہے کہ جی پانی جو ہے وہ آپ کی چھت میں جمع ہو گیا تھا, پھر پر نالے سے وہ پانی نیچے گر رہا ہے, تو کیا وہ گرنے والا پانی جاری پانی کہلائے گا؟ تو اس کی شرط ہے کہ اگر آدھی یا آدھی سے زیادہ چھت ناپاک تھی تو پھر وہ پانی پاک نہیں ہوگا, اگرچہ کہ وہ جاری نظر آ رہا ہے لیکن وہ پھر بھی پاک نہیں ہوگا, کیونکہ چھت اٹسلف جو ہے وہ نجس تھی, تو اس نجاست کے ساتھ مکس ہو کر کے یہ آ رہا ہے. ٹھیک ہے, تو اس میں یہ بھی بتا دیا کہ 50% سے زیادہ اگر نجاست تھی نا تب وہ ناپاک ہوگا, اور اس سے کم ہوگی تو پھر اس کے اوپر پاک کا حکم لگایا جائے گا. مسئلہ نمبر 21 بھی اسی طرح ہے کہ پانی آہستہ آہستہ بہتا ہو تو بہت جلدی جلدی وضو نہ کریں تاکہ استعمال شدہ پانی دوبارہ ہاتھ میں نہ آ جائے, کیونکہ مائع مستعمل جو ہے وہ پاک تو وہ ہوتا ہے, لیکن پاک کرنے والا نہیں ہوتا. ٹھیک ہے, یہاں پر یہ بات بھی سمجھ لیں, ایک چیز ہوتی ہے طاہر, طاہر رائٹ, تو سے طاہر, طاہر کا مطلب ہوتا ہے پاک, جو چیز خود پاک ہے, اور ایک چیز ہوتی ہے متطہر. ٹھیک ہے, متطہر, جیسے کہ یہاں پر انہوں نے متطہر کا لفظ استعمال کیا نا, غیر متطہر پانی. ٹھیک ہے, تو متطہر کیا ہوتی ہے, جو کہ خود بھی پاک ہو اور دوسرے کو بھی پاک کر سکے, یہ متطہر ہوتا ہے. تو پانی, یہ ممکن ہے کہ پانی جو آپ کے پاس اویلیبل ہے وہ طاہر تو ہے لیکن متطہر نہیں ہے, اور اس کی مثال کیا ہے, مائع مستعمل. ٹھیک ہے, جس پانی وضو سے آپ نے, جس پانی سے آپ نے وضو کیا ہو وہ مائع مستعمل ہو جاتا ہے, وہ خود تو پاک ہے لیکن اب وہ کسی انسان کی حدث کو دور نہیں کر سکتا کیونکہ اب وہ متطہر نہیں رہا. ٹھیک ہے, یہ فرق کلیئر ہے سب کو طاہر اور متطہر میں. تو اب یہ بات کر کے اب ٹاپک انہوں نے رکھا مستعمل اور غیر مستعمل پانی کے مسائل, اس کو مستعمل پڑھیں گے, مستعمل نہیں پڑھیں گے. ٹھیک ہے, مستعمل کا مطلب جو پانی استعمال ہوا ہوا ہو, اور غیر مستعمل جو پانی استعمال نہ ہوا ہوا ہو. تو مسئلہ نمبر 22, اگر کوئی نا سمجھ بچہ یا پاگل وضو کرے تو پانی مستعمل نہیں ہوتا. ٹھیک ہے, یعنی مائع مستعمل نہیں کہلائے گا. اگر بچے نے وضو کیا اسے اور اس کا جو وضو کا پانی نیچے گر رہا تھا وہ کسی برتن میں جمع کر لیا گیا, تو وہ جو پانی ہے نا وہ مائع مستعمل نہیں کہلائے گا. کیوں, اس کا کوئی جواب دے سکتا ہے؟ انٹریکٹیو ہم پہلے زیادہ رکھا کرتے تھے, اب ذرا انٹریکشنز کم ہو رہی ہیں, تو دوبارہ سے اس کو. جی, بچہ یا پاگل وضو کر رہا ہے اور پانی جو ہے اس کا نیچے جمع کیا جا رہا ہے, تو ابھی آپ کو بتایا ہے کہ جی مائع مستعمل جو ہے وہ ناپاک ہوتا, یعنی وہ متطہر نہیں ہوتا, اس سے وضو نہیں کیا جا سکتا. لیکن اس صورت میں کہہ رہے ہیں کہ نہیں, اس سے آپ وضو کر سکتے ہیں کیونکہ وہ پانی مستعمل نہیں کہلائے گا. تو ایسا کیوں ہے, نہیں معلوم کسی کو. اچھا, مستعمل پانی سے وضو کیوں نہیں کر سکتے, یہ پتہ ہے کسی کو؟ جی ماشاءاللہ, بالکل صحیح جواب دیا ڈاکٹر معین فاروقی صاحب نے. بیکاز بچہ اینڈ پاگل دے آر سن لیس. ٹھیک ہے, وہ معصوم ہوتے ہیں, ان کے گناہ نہیں ہوتے. کیونکہ مجنون پن میں جو انسان غلط کام کرتا ہے نا, تو اس کا گناہ نہیں لکھا جا رہا ہوتا اس کے اوپر, اسی طرح بچے کا گناہ نہیں لکھا جا رہا ہوتا جب تک وہ میچور نہ ہو جائے. ٹھیک ہے, تو مائع مستعمل تو اس وجہ سے غیر متطہر بن جاتا ہے کیونکہ جب ہم وضو کرتے ہیں تو ہمارے اعضاء جو کہ وضو کے پانی سے دھل رہے ہوتے ہیں, ان کے گناہ پانی کے ساتھ مل کر کے ہمارے جسم سے دور ہو رہے ہوتے ہیں. تو چونکہ گناہ مل جاتے ہیں نا اس کے ساتھ, اس پانی کے ساتھ, اس وجہ سے وہ پانی ظاہری طور پر پاک ہوتا ہے لیکن آپ کو روحانی طور پر پاک نہیں کر سکتا. وضو کیا چیز ہے؟ روحانی طور پر پاکی حاصل کرنا ہے. ٹھیک ہے, وضو سے آپ جسمانی پاکی نہیں حاصل کرتے, وضو سے آپ روحانی پاکی حاصل کرتے ہیں. تو جو پانی روحانی طور پر ناپاک ہو چکا ہو اب اس سے آپ روحانی پاکی حاصل نہیں کر سکتے. ٹھیک ہے, امام ابو حنیفہ رحمۃ اللہ علیہ کا یہ فتویٰ ہے. ٹھیک ہے, اور وہ کیوں انہوں نے فتویٰ دیا تھا جبکہ دوسرے مشائخ نے یہ والا فتویٰ نہیں دیا تھا. ٹھیک ہے, تو امام ابو حنیفہ نے کیوں فتویٰ دیا تھا؟ امام ابو حنیفہ رحمۃ اللہ علیہ کا تقویٰ اتنا زیادہ تھا کہ اللہ تعالیٰ نے ان کو ایک ایڈیشنل اماؤنٹ آف بصیرت اور کشف عطا فرمایا تھا. ٹھیک ہے, تو کشف سے کیا ہوتا ہے؟ کشف کتاب العقیدہ کے اندر اس کو ڈسکس کر چکے ہیں کہ کشف کیا چیز ہوتی ہے. کشف وہ چیز ہوتی ہے کہ آپ اپنے جسمانی آنکھوں سے یا جسمانی اعضاء سے روحانی دنیا کی کسی چیز کو دیکھ سکیں, اس کو کشف کہتے ہیں. عام آدمی یہ نہیں کر سکتا. ٹھیک ہے, لیکن جس کو اللہ تعالیٰ نے کشف عطا کیا ہو تو وہ اللہ تعالیٰ اس کے لیے ایک ونڈو اوپن کر دیتے ہیں خالی. ٹھیک ہے, وہ ونڈو کیا ہوتی ہے؟ بٹوین جسمانی دنیا اینڈ روحانی دنیا, ایک ونڈو اوپن ہو جاتی ہے. ٹھیک ہے, تو اب وہ جو ہے نا اسی جسمانی آنکھ سے روحانی دنیا کی کسی چیز کو دیکھ سکتا ہے. تو امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کو اللہ تعالیٰ نے کشف عطا کیا تھا, انہوں نے کسی کو وضو کرتے ہوئے دیکھا اور وہ شخص گناہ کر کے آیا تھا. ٹھیک ہے, تو اس کے اعضاء پر سے انہوں نے دیکھا کہ وضو کے پانی کے ساتھ یہ گناہ دھل رہے ہیں. اس مشاہدے کی وجہ سے جو اللہ نے ان کو عطا کیا اس خاص موقع کے اوپر, اس وجہ سے انہوں نے فتویٰ دیا کہ مائع مستعمل سے وضو کرنا جائز نہیں ہے. ٹھیک ہے, تو بچے کے گناہ نہیں ہوتے اور اسی طرح مجنون دیوانے کے بھی گناہ نہیں ہوتے, تو اس وجہ سے اس کا جو استعمال کیا ہوا پانی ہے وہ مائع مستعمل کی تعریف میں نہیں آئے گا. مسئلہ نمبر 23, پاک کپڑا, برتن اور دوسری پاک چیزیں جس پانی سے دھوئی جائیں اس سے وضو اور غسل درست ہے, اس لیے کہ یہ چیزیں جو ہوتی ہیں یہ ہماری طرح گناہ نہیں ہوتی, ان کے دھونے سے پھر وہ پانی غیر متاہر نہیں ہوتا, بشرطے کہ پانی گاڑھا نہ ہو جائے, کیونکہ گاڑھا ہو جانے سے تو پھر اس کی وصف ہی چینج ہو جاتی ہے نا, جو کہ پانی کی ایک شرط ہے کہ وہ پتلا ہوتا ہے, تو اس کا وہ شرط ہی دور ہو ختم ہو جاتی ہے, گاڑھا ہو جاتا ہے, اگر گاڑھا ہو گیا تو پھر وضو نہیں کر سکتے. اچھا, اور محاورے میں اس کو مائع مطلق یعنی صرف پانی کہتے ہوں, ٹھیک ہے, مائع مطلق, مطلق کا مطلب, یہ مطلق بڑا امپورٹنٹ ورڈ ہے, بہت اہم ورڈ ہے مطلق کا, ٹھیک ہے, یہ عربی زبان کا لفظ ہے, اردو میں بھی ہم استعمال کرتے ہیں, لیکن اس کا تعلق جو ہے نا وہ ہمارے دین کی انڈرسٹینڈنگ کے ساتھ بہت زیادہ ہے. ایک چیز ہوتی ہے مطلق, اور اس کے اگینسٹ دوسری چیز کیا ہوتی ہے, اس کی اپوزٹ کیا ہوتی ہے, مقید, ٹھیک ہے, ایک چیز ہوتی ہے مطلق اور ایک چیز ہوتی ہے مقید. مقید کو سمجھنا آپ کے لیے شاید زیادہ آسان ہو, مقید اس چیز کو کہتے ہیں جس کو کہ آپ نے ریسٹرکٹ کر دیا ہو کسی چیز میں, قید کر دیا ہو کسی چیز میں, اس کو مقید کہتے ہیں, ٹھیک ہے, تو اس کا اپوزٹ مطلق ہے. مطلق کا کیا مطلب ہوتا ہے, جو کہ قید سے آزاد ہو, ٹھیک ہے, ان ریسٹرکٹڈ ہو, ٹھیک ہے, اس کو مطلق کہتے ہیں. تو اس کانٹیکس کے اندر جو مائع مطلق ہوتا ہے, تو مائع مطلق اس پانی کو کہتے ہیں کہ جو کہ کسی اور چیز کے ساتھ قید نہ کر دیا گیا ہو, ٹھیک ہے, بلکہ ان ریسٹرکٹڈ جو جنرل ڈیفینیشن ہے پانی کی اس کے مطابق وہ پانی ہو, پانی کہلاتا ہو, تو اس کو مائع مطلق یعنی صرف پانی کہتے ہوں, ٹھیک ہے. اور اگر پانی سے ایسے برتن وغیرہ دھوئے جائیں جن میں کھانے پینے کی چیز لگی ہو, تو ایسے پانی سے وضو اور غسل کے جواز کی شرط یہ ہے کہ پانی کے تین وصفوں رنگ مزہ بو میں سے دو وصف باقی ہوں, اگر ایک وصف بدل گیا ہو اور اگر دو وصف بدل جائیں تو پھر درست نہیں ہے. اگر ایک وصف بدل گیا ہو اور اگر دو وصف بدل جائیں, یہ کیا لکھا ہے, اچھا, تین وصفوں میں سے دو وصف باقی ہوں, ایک وصف بدل گیا لیکن دو وصف باقی ہیں, تو اس سے جو ہے نا وہ وضو اور غسل کیا جا سکتا ہے. لیکن یہاں پر کس کی بات ہو رہی ہے, نجاست کی بات نہیں ہو رہی بلکہ برتن دھونے والی بات ہو رہی ہے, ٹھیک ہے, برتن میں جو کھانے پینے کی چیزیں لگی, جو کھانے پینے کی چیزیں نجس تو نہیں ہوتی ہیں نا, تو اس وجہ سے جو برتن دھونے سے جو پانی آپ کا بچتا ہے نا, تو اس پانی سے آپ وضو کر سکتے ہیں, غسل کر سکتے ہیں. تو یہ چیک کرنے کے لیے آپ کو کیا کرنا پڑے گا کہ تینوں وصف کو دیکھنا پڑے گا, اگر ایک وصف خالی بدلا ہے اور دو وصف نہیں بدلے ہیں تو پھر آپ اس سے وضو اور غسل کر سکتے ہیں. In village, people are making some deep place where there is rainwater collection. Their dogs, all animals drinking from their open place, from their wuzu kar sakte hain kya? Iske andar, ek to ye next jo topic hai na, jhoote ka bayan. Usme pura clear likha hua hai ki kaun kaun se janwaron ka jhoota napaak ho jata hai. تو کتا ان میں سے ایک ہے کہ کتے کا جھوٹا جو ہوتا ہے وہ ناپاک ہوتا ہے, اور اس جب وہ ناپاک ہو جاتا ہے تو اس سے آپ وضو نہیں کر سکتے, ٹھیک ہے. اسی طرح جو درندے ہوتے ہیں, وہ جتنے بھی درندے ہوتے ہیں سوائے بلی کے, تو ان کا جھوٹا بھی ناپاک ہوتا ہے. لیکن اس والی سچویشن میں جو آپ کہہ رہے ہیں نا کہ لوگ جو ہے وہ گڈھا کھول کے کر دیتے ہیں, تو اب آپ نے دیکھا ہے کہ وہاں پہ کتا آ کر کے پی رہا ہے یا کوئی جانور آ کر کے پی رہا ہے, تو پھر وہ دیکھنے کی صورت کے اندر ہوگا, ٹھیک ہے, بیکاز دیکھنے سے آپ کو یقین حاصل ہو جاتا ہے. لیکن آپ نے دیکھا نہیں ہے بلکہ آپ ایزیوم کر رہے ہیں کہ بھئی چونکہ یہ اوپن پلیس ہے تو اوپن پلیس کے اندر جو ہے وہ کتے آگے پیتے ہوں گے, تو یہ تو مسئلہ بھی ہم نے تھوڑی دیر پہلے ڈسکس کیا تھا کہ جنگل کے اندر جو ہے وہ آپ جو ہے نا وہ ایزیوم نہیں کریں گے کہ پانی ناپاک ہے, بلکہ جب تک آپ کو یقین حاصل نہ ہو جائے کہ وہ پانی ناپاک ہے, ٹھیک ہے, تو وہاں تو جنگل کی بات ہو رہی تھی اور آپ تو آبادی کی بات کر رہے ہیں, ٹھیک ہے, تو آبادی کے اندر تو اور بھی زیادہ یہ چیز اپلائی ہوگی. جنگل کے اندر تو چانس جو ہے درندوں کے آگے پینے کا زیادہ ہوتا ہے, لیکن وہاں پر بھی آپ ازمپشن کی بیسس کے اوپر اس پانی کو ناپاک نہیں کہیں گے. تو جب جنگل میں ازمپشن نہیں کر سکتے تو پھر آبادی کے اندر تو تو ازمشن اور بھی نہیں کر سکتے بیکاز آبادی کے اندر تو پھر بھی انسانوں کے سامنے کام کا چل رہا ہوتا ہے. تو خیر جب تک نظر نہ آ جائے اس وقت تک آپ اس کو ناپاک نہیں کنسیڈر کریں گے, کتا پیتا ہوا نظر نہ آ جائے. ٹھیک ہے, مسئلہ نمبر 24 ہو گیا کہ مستعمل پانی کا پینا اور کھانے کی چیزوں میں استعمال کرنا مکروہ ہے اور وضو و غسل اس سے درست نہیں, البتہ ایسے پانی سے نجاست دھونا درست ہے. ٹھیک ہے, یعنی باتھ روم میں پیشاب پخانے کو صاف کرنے کے لیے اس پانی کو استعمال کر سکتے ہیں, وضو اور غسل جو ہے وہ اس سے درست نہیں ہے, کیونکہ ابھی آپ کی ساری ڈسکشن ہو چکی ہے مستعمل پانی کے بارے میں. اور کھانے پینے کے چیزوں میں استعمال کرنا مکروہ ہے, یعنی حرام نہیں ہے بلکہ مکروہ بھی اسی وجہ سے کیونکہ اس کے اندر ایک چھوٹی سی یعنی میل کچال تو انسان کی لگ جاتی ہے نا اس کے اندر, تو کڑھائی عطا جاتی ہے. اب کھانے پینے کی چیزوں کے بارے میں جو کھائے گا اس کو پتا ہوگا, اگر پتا چل گیا کہ مستعمل پانی کو اس کھانے میں ڈالا گیا تھا تو اس کو کڑھائیت محسوس ہوگی, وہ تو نہیں کھانا چاہے گا نا, تو ہو سکتا ہے کھانے کی چیز ضائع کر دے وہ اس وجہ سے, اور کھانے کی چیز ضائع کرنا جو ہے یہ بھی گناہ کا کام ہے. تو اس کو روک دیں, آپ استعمال ہی نہ کریں مستعمل پانی کو کھانے پینے میں, اس وجہ سے فقہا نے اس کو مکروہ قرار دیا. ٹھیک ہے, یعنی فقہا جو ہے وہ ساری چیزیں کنسیڈر کر کے کوئی حکم لگاتا ہے نا کسی کے اوپر, تو یہ ساری پاسبلٹیز تھیں کہ کھانا ضائع ہو سکتا ہے وغیرہ وغیرہ. مسئلہ نمبر 25, زمزم کے پانی سے, یہ اسپیشلی سعودی عرب میں رہنے والے یا جو لوگ زیادہ جمرے پہ جاتے ہیں ان کے لیے بات اہم ہے کہ زمزم کے پانی سے بے وضو شخص کو وضو نہیں کرنا چاہیے, چاہیے کا لفظ استعمال ہوا ہے. ٹھیک ہے, تو آگے پڑھتے ہیں کہ اسی طرح جس شخص کو نہانے کی حاجت ہو اسے اس سے غسل نہ کرنا چاہیے. ٹھیک ہے, یعنی جو کہ چونکہ یہ دونوں وضو کرنے کی حاجت کس کو ہوتی ہے, جو کہ حدث اصغر کا شکار ہوتا ہے اور یہ حکمی نجاست ہوتی ہے, اسی طرح غسل کی حاجت کس کو ہوتی ہے, جو کہ حدث اکبر کا شکار ہوتا ہے اور یہ بھی حکمی نجاست ہوتی ہے. تو حکمی نجاست چونکہ انسان کے اوپر ہے تو وہ یعنی اس مقدس پانی سے, پاکیزہ ترین پانی سے جو ہے وہ یعنی یہ کتنا پاکیزہ پانی ہے. ٹھیک ہے, اس کا تصور امیجن ہم اس طرح سے یعنی تصور کر سکتے ہیں کہ نبی علیہ الصلوۃ والسلام کا جب شق صدر کا واقعہ پیش آیا, آپ صلی اللہ علیہ وسلم کے سینے مبارک کو فرشتوں نے آ کے چاک کیا اور قلب مبارک کو باہر نکالا, تو اس کو دھونے کے لیے جنت سے پانی نہیں لے کر کے آئے تھے. رائٹ, حالانکہ فرشتے آئے تھے, جنت سے پانی لے کے آ سکتے تھے, کس پانی سے دھویا؟ زمزم کے پانی سے دھویا. تو یعنی اس سے کیا پتا لگا کہ زمزم کا پانی جو ہے نا یہ افضل ترین پانی ہے, افضل ترین پانی. جنت کا پانی اس سے افضل نہیں ہے, اگر ہوتا تو نبی علیہ الصلوۃ والسلام کے قلب کو پاک کرنے کے لیے ہر قسم کی جو حکمی نجاست ہو سکتی تھی یا جو بھی ہو سکتا تھا, تو اس کے لیے جنت سے پانی لے کر کے آتے. تو زمزم کو ہم جو زیادہ استعمال کرنے والے لوگ ہوتے ہیں نا اسپیشلی سعودی عرب میں, ہم اس کو کم اہمیت دینا شروع ہو جاتے ہیں, لیکن وہ یعنی کتنی اہم چیز ہے. تو ایسے شخص کو اسے وضو اور غسل نہیں کرنا چاہیے جس کو کہ ناپاکی لاحق ہوئی بھی ہے, اور اس سے ناپاک چیزوں کا دھونا اور استنجا کرنا مکروہ ہے. ٹھیک ہے, البتہ اگر مجبوری ہو کہ پانی ایک میل سے قریب نہ مل سکے. ٹھیک ہے, ایک میل بہت اہم بات ہے, کیونکہ ایک میل کا ایک سٹینڈرڈ ہے کہ ایک میل سے قریب اگر آپ کو پانی مل سکتا ہے نا تو آپ تیمم نہیں کر سکتے. ٹھیک ہے, تو اگر ایک میل سے قریب پانی نہ مل سکے اور ضروری طہارت کسی اور طرح حاصل نہ ہو سکتی ہو, تو یہ سب کام زمزم کے پانی سے جائز ہیں, کیونکہ اگرچہ کہ وہ مقدس پانی ہے لیکن کچھ چیزیں جو ہوتی ہیں نا وہ اس کی اہمیت بہرحال زیادہ رہتی ہے. وہ چیز کیا ہے؟ آپ کی نماز. ٹھیک ہے, اور نماز جو ہے وہ آپ بغیر طہارت کے نہیں پڑھ سکتے, تو زمزم کے پانی کا تقدس اپنی جگہ پر, لیکن مومن کی نماز کا تقدس اس سے بھی زیادہ ہے. تو اس زمزم کے پانی کو پھر آپ وضو کرنے کے لیے یا غسل کرنے کے لیے استعمال کر سکتے ہیں, بیکاز یو ہیو ٹو پرے. ٹھیک ہے, تو دیکھیں ہر چیز کی پرائیورٹیز ہوتی ہیں, تو پھر علماء اور فقہا ہی کو سمجھ میں آتی ہے کہ جی نماز کی پرائیورٹی جو ہے نا وہ اس سے بھی زیادہ ہے. ٹھیک ہے, جیسے کہ ہوتا ہے نا کہ کعبۃ اللہ کا تقدس کتنا زیادہ ہے, لیکن نبی علیہ السلام نے کیا فرمایا کہ ایک مومن کی عزت کعبۃ اللہ سے بھی زیادہ ہے. اور ہم کیا کرتے ہیں, کعبۃ اللہ کا غلاف پکڑ کو چھونے کے لیے ہم کیا کرتے ہیں, ایک دوسرے کی ایسی کی تیسی کر دیتے ہیں. رائٹ, کعبۃ اللہ کو چھونے کے لیے اور حجرِ اسود کا بوسہ دینے کے لیے اور ملتزم پر چمٹنے کے لیے ہم مومن کی عزت کی کیا بولیں اس کو, تو ہر ایک کی اپنی شریعت نے پرائیورٹیز بنائی ہیں، ہر ایک کی ایک مقام ہے ہر چیز کا. مسئلہ نمبر 26، عورت کے وضو اور غسل کے بچے ہوئے پانی سے مرد کو وضو اور غسل نہیں کرنا چاہیے. ٹھیک ہے، چاہیے کا لفظ ہے، حرام نہیں ہے لیکن نہیں کرنا چاہیے. اگرچہ ہمارے نزدیک اس سے وضو وغیرہ جائز ہے مگر امام احمد کے نزدیک جائز نہیں ہے. اور امام احمد کون تھے؟ امام احمد ابن حنبل چار فقہاء میں سے ایک فقید، حنبلی، امام احمد ابن حنبل رحمۃ اللہ علیہ. تو ان کے نزدیک جائز نہیں ہے اور اختلاف سے بچنا بہتر ہے. تو یہ پوائنٹ آپ کو بتانے کی جو اصل وجہ تھی نا، وہ یہ والی بات تھی کہ اگر کسی چیز میں آپ کو اتنے بڑے فقہا کے آپس میں اختلاف نظر آتا ہونا تو احتیاط کا تقاضا یہ ہے کہ آپ اختلافی مسئلے کو چھوڑ دیں اور اس آپشن کو اختیار کریں، اختلاف والے آپشن کو چھوڑ دیں اور اس آپشن کو اختیار کریں جس کے اندر اختلاف نہیں ہے. ٹھیک ہے، تو یہ احتیاط ہے، اگرچہ کہ کوئی آپ کے لیے فرض واجب نہیں ہے ایسا کرنا، لیکن احتیاط یہی ہے کہ اختلاف سے بچنا بہتر ہے. ٹھیک ہے، تو ہم بھی جو ہے وہ ہمارے نزدیک، یعنی امام ابو حنیفہ کے نزدیک، امام شافعی، امام مالک رحمۃ اللہ علیہ کے نزدیک، عورت کے وضو اور غسل کے بچے ہوئے پانی سے مرد کو وضو اور غسل اگر اس کو کرنا پڑے تو اس کا وضو اور غسل ہو جائے گا. ٹھیک ہے، لیکن کرنا چاہیے نہیں. لیکن امام احمد کے نزدیک تو جائز ہی نہیں ہے. ٹھیک ہے، تو چونکہ ان کے یہاں جائز ہی نہیں ہے اور انہوں نے بھی ظاہر ہے کوئی نہ کوئی دلیل تو ان کے پاس ہوتی ہے نا، سارے فقہا کے پاس دلیل ہوتی ہے، تو ہم دوسروں کی دلیل کو غلط نہیں کہتے. البتہ یہ کہتے ہیں کہ ہماری جو فقہا ہیں جن کو ہم فالو کرتے ہیں، جن کی ہم تقلید کرتے ہیں، تو ان کی دلیل جو ہے وہ اصح ہے، زیادہ صحیح ہے، لیکن دوسرے فقہا کی دلیل بھی صحیح ہے، اصح نہیں ہے لیکن صحیح ہے. ٹھیک ہے، تو یہ ٹالرنس ہے جو کہ ہمارے فقہا اور ہمارے مشائخ ہمیں سکھاتے ہیں، دوسرے کو غلط نہ کہو. وہ بہت بڑے فقیہ ہیں، ان کی جو حیثیت ہے نا، تم ساری زندگی بھی سجدے میں پڑے رہو گے نا تو تم ان کے برابر نہیں پہنچ سکتے ہو. تو ان کے بارے میں زبان کھولنے سے پہلے بہت سوچ سمجھ کر کے زبان کھولو. تو ہمارے فقہا اصح ہیں اور وہ صحیح ہیں، یہ ہمارے بڑوں نے ہمیں سکھایا ہے. تو پھر لڑائی جھگڑا ختم ہی ہو جاتا ہے، کوئی نوبت ہی نہیں آتی پھر لڑائی جھگڑے کی. جب اس قسم کا انسان کے دل کے اندر احترام ہو اور محبت ہو اپنے فقہا کے بارے میں. مسئلہ نمبر 27، یہ بھی اسی طرح کا مسئلہ ہے کہ جن جگہوں پر اللہ تعالیٰ کا عذاب کسی قوم پر آیا ہے، جیسے سمود یا عاد کی قوم، اس جگہ کے پانی سے وضو اور غسل نہیں کرنا چاہیے. لیکن مسئلہ بالا کی طرح اس میں بھی اختلاف ہے، یہاں بھی اختلاف سے بچنا اولا ہے، اور مجبوری میں اس کا وہی حکم ہے جو زمزم کے پانی کا حکم ہے، یعنی نہیں کرنا چاہیے، لیکن اگر آپ کو ایک میل تک پانی نہ مل رہا ہو تو آپ اس پانی کو چھوڑ کر کے تیمم نہیں کر سکتے، بلکہ اس پانی کو ہی استعمال کرنا ہوگا. ٹھیک ہے، مسئلہ نمبر 28 میں دھوپ میں گرم کیے ہوئے پانی سے سفید داغ ہو جانے کا ڈر ہے، اس لیے اس سے وضو و غسل نہ کرنا چاہیے. لیکن ساتھ ساتھ لکھ دیا کہ یہ حکم طبی لحاظ سے ہے، شرع کے اعتبار سے نہیں ہے، یعنی اس میں گناہ ثواب والا مسئلہ نہیں ہے، اس میں ایک میڈیکل ریزن ہے. اس وجہ سے دس مینز دیٹ ون از ان حرم اینڈ ہز وضو بیکمز ان ویلڈ، ہی کین ناٹ یوز زمزم واٹر ٹو ڈو وضو، ہی شوڈ ناٹ یوز زمزم واٹر ٹو ڈو وضو. ٹھیک ہے، ہی شوڈ واک آؤٹ go outside the haram into the bathroom and they do his wudu there. تو یہ مسئلہ ہے. وضو کے اوپر وضو کر لینا جو ہے نا وہ یعنی اس مسئلے میں نہیں آتا، اس لیے کہ جب آپ وضو کی حالت میں ہیں، آپ کو وضو نہیں ٹوٹا ہے، تو آپ جو ہے وہ حکمی طہارت کی حالت میں ہیں. ٹھیک ہے، آپ کے جسم کے اوپر گناہ نہیں ہے وغیرہ. ٹھیک ہے، تو آپ حکمی طہارت کی حالت میں، تو اس میں پھر وضو کر لینا وہ برکت کی خاطر انسان کر سکتا ہے. ٹھیک ہے، مزید برکت حاصل کرنے کے لیے. لیکن آپ نجس ہو چکے ہیں پھر آپ اس سے وضو کر رہے ہیں تو وہ کہا ہے کہ وہ مکروہ ہے. اگر حرم میں نماز کا وقت ہو گیا اور وضو نہ ہو، اگر باتھ روم میں گئے تو جماعت خراب ہو سکتی ہے، تو کیا زمزم سے وضو کر سکتے ہیں؟ اگر اس قسم کی سچویشن ہے کہ آپ نکل نہیں پا رہے، بہت رش ہے، اور ظاہر ہے بھائی آپ جیسے کہہ رہے ہیں کہ جماعت ختم ہی ہو جائے گی آل دا وے اگر آپ جائیں گے، تو پھر صورت میں پھر بہتر ہے کہ مفتی حضرات سے پوچھ لیں. لیکن یہی ہے کہ بھائی ناجائز تو نہیں ہے نا، کر تو سکتے ہیں، کراہیت تو ہوگی لیکن کر سکتے ہیں. اچھا، پانی کے لیکن اف سم ون ہیز گیس ایشو اسٹل ہی کین ناٹ. ہاں، گیس ایشو کا بھی مسئلہ وہی ہے کہ آپ حدث اصغر کا شکار ہو جاتے ہیں. تو گیس ایشو، اگر گیس ایشو کا جو مسئلہ اگر اس لیول تک ہے جو کہ آپ کو معذور بنا دیتا ہے، جیسے کہ کل ہم نے ساری تفصیل اس کی پڑھی تھی، تو معذور کا مسئلہ تو پھر دوسرا ہے نا کہ وہ تو پھر صرف نماز کے وقت کے لیے ایک دفعہ وضو کرنا ہوتا ہے، تو وہ تو حرم میں ہو تو حرم میں بھی وہی معذور کے احکام چلیں گے۔ پانی کے متفرق احکام، متفرق احکام، مسئلہ بات یہی ہے کہ ہم کبھی وہ ثواب کے چکر میں جو ہے نا وہ ہم کچھ غلط کام بھی کر جاتے ہیں۔ یہاں پر خیر زمزم سے وضو کرنا اتنا وہ والا ایشو نہیں ہے، لیکن وہی بات ہے کہ ثواب کے چکر میں ہم کسی کو تکلیف دینا شروع ہو جاتے ہیں، تو اس وجہ سے ہمیں ہر چیز کو اس کے پرسپیکٹو میں رکھنا ہے کہ بھئی ٹھیک ہے حرم کے اندر جو ہے وہ نماز پڑھنے کا ثواب زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں ہے کہ اب آپ اس ثواب کو حاصل کرنے کے لیے جو ہے نا وہ باقی چیزوں کو کمپرومائز کرنا شروع کر دیں۔ ٹھیک ہے، تو بس ہر چیز کو اس کے پرسپیکٹو میں رکھنا، اصل میں ہمارا دین یہی سکھاتا ہے۔ پانی کے متفرق احکام میں مسئلہ نمبر 29 ہمیں اتنا اپلائی نہیں ہوتا، یعنی بیسکلی یہ ہے کہ ناپاک پانی کو ہم ایون کنسٹرکشن میں استعمال نہیں کر سکتے، نہیں کرنا چاہیے، اور اگر ہمارے پاس کوئی دوسرا آپشن نہیں ہے تو پھر آپ کر سکتے ہیں کنسٹرکشن میں ناپاک پانی سے بنایا ہوا گارا وغیرہ، لیکن مسجد کے کنسٹرکشن میں اس کو پھر بھی استعمال نہ کریں۔ مسئلہ نمبر 30 میں یہ ہے کہ کسی کے پراپرٹی کے اوپر اگر کوئی پانی ہے تو نہیں، اگر کسی کے پراپرٹی کے علاوہ پانی ہے، یعنی جنرل اوپن ایریا میں پانی ہے، کسی نے کنویں کو وقف کر دیا، تو عام لوگ بھی اس کنویں سے استعمال کر سکتے ہیں پانی اور اس سے وضو وغیرہ کام کر سکتے ہیں۔ تو اس طرح کے مسئلے ہیں، ان کو ہم ابھی پڑھنے میں اسکپ کر دیں گے کیونکہ یہ آپ اپنے سیلف اسٹڈی سے بھی آسانی کے ساتھ کر سکتے ہیں۔ ٹھیک ہے، تو یہ تو ہو گیا پانی کا بیان، آج کی کلاس کا ٹائم بھی تقریباً ختم ہو گیا۔ کیا زمزم سے کلی یا ناک صاف کر سکتے ہیں؟ جی، زمزم کے پانی سے کلی، یعنی آپ ایسی کلی کر رہے ہیں نا، کوئی وضو والی کلی تو نہیں کر رہے، تو کلی کر سکتے ہیں جی، لیکن زمزم کے پانی کی بات وہی ہے کہ جیسے وہ پانی، اس کی اہمیت ہے، تقدس ہے، تو پینے کے لیے استعمال کریں اور اپنے بدن پہ ڈالنے کے لیے استعمال کریں، کیونکہ طواف کے بعد جو زمزم کا پانی پیا جاتا ہے تو نبی صلی اللہ علیہ وسلم نے اس کو اپنے بدن کے اوپر ڈالا بھی تھا۔ ٹھیک ہے، تو وہ آپ کر سکتے ہیں۔ یا کیا پر کیا کپڑے کیا پر دھو سکتے ہیں؟ کپڑے دھو سکتے ہیں، کوئی مقصد یہی ہے کہ بھائی مجبوری اگر ہے، کوئی آپ کے پاس آپشن نہیں ہے تو پھر آپ کو کرنا پڑے گا، لیکن زمزم کا پانی اس مقصد کے لیے استعمال نہ کیا جائے تو زیادہ بہتر ہے۔ گلاب اور عرق زبان کا پیج نمبر 216 مسئلہ نمبر 12 میں بھی ذکر ہے۔ جی، وہی جو ہم نے پہلے پڑھا تھا، تو اس کو میں ایک نظر دیکھ لیتا ہوں تاکہ مجھے کنفیوژن تھوڑی سی ہو گئی تھی وہ ریموو ہو سکے۔ مسئلہ نمبر 12 میں ذکر تھا، گلاب، عرق، گاؤ زبان، کوئی عرق اور سرکہ وغیرہ جو چیزیں پانی کی طرح پتلی اور پاک ہوں، ان سے ناپاک چیز کو دھونا درست ہے اور اس طرح دھونے سے وہ پاک ہو جائے گی؟ تیل، گھی، دودھ وغیرہ جن چیزوں سے چکناہٹ پائی جاتی ہے، ان سے دھونا درست نہیں ہے اور ایسی چیزوں سے دھونے سے ناپاک چیز پاک نہیں ہوگی۔ ہاں، انہوں نے جو مسئلہ لکھا ہے یہ صرف تھا نجاست کو دور کرنے کے طریقے، تو نجاست جو ہے وہ گلاب اور عرق گاؤ زبان سے دور ہو جاتی ہے، لیکن اس پانی کے بیان کے اندر انہوں نے جو یہ لکھا ہے تو وضو اور غسل کے بارے میں لکھا ہے، تو اس میں پھر یعنی کوئی مفتی صاحب ہی ڈیسائیڈ کر کے بتا سکتے ہیں کہ ان دونوں میں پھر فرق کس طرح سے کیا جائے گا، تو انشاءاللہ اس کو پوچھنے کی چیزوں میں رکھتے ہیں۔ ٹھیک ہے، اس کے علاوہ کوئی اور بس کوئی اور سوال ہے پانی کے بیان میں؟ تو کنویں کے بیان کے اندر میں نے چیزیں نہیں نوٹ کرنی تھی ایز سچ، بیکاز کنویں کا استعمال ہم ویسے عمومی طور پر کرتے نہیں ہیں۔ البتہ کنویں کے بیان کے اندر ایک چیز جو ہمارے گھروں کے اندر پھر بھی ریلیونٹ رہتی ہے وہ مسئلہ نمبر، بلکہ وہ ہے اضافہ میں 128 پیج ہے نا، تو اس میں دیکھنے ذرا، کیونکہ یہ گھروں کے اندر انڈر گراؤنڈ ٹینکس بھی ہوتے ہیں اور اوور ہیڈ ٹینکس بھی ہوتے ہیں، چھت پہ بھی ٹینکس ہوتے ہیں، تو نیچے سے پانی آتا، یعنی جو سپلائی والا پانی ہوتا ہے وہ انڈر گراؤنڈ ٹینک کے اندر آتا ہے، फिर यूजुअली जो आम घर होते हैं उनके अंदर अंडरग्राउंड टैंक के बाद एक मोटर लगी हुई होती है जो कि उस अंडरग्राउंड टैंक से पानी को खींचती है और वो फिर उसको छत के ऊपर जो टैंक होता है वहां तक पहुंचाती है, ठीक है। फिर उसके बाद छत से जो है पानी जो है ना वो ग्रेविटेशनल फोर्स के जरिए से वो नीचे आपके पाइपलाइंस के अंदर आता है और जब आप अपने बाथरूम का नलका खोलते हैं तो फिर उसमें से वो निकलना शुरू हो जाता है, ठीक है। तो ये तो दोनों टैंक जो है वो हर घर में हर बिल्डिंग के अंदर होते ही हैं, तो इस वजह से इसके अंदर अगर नापाकी गिर जाए नापाक हो जाए तो फिर उसको कैसे साफ करेंगे, तो ये थोड़ा सा हम पढ़ लेते हैं कि इजाफे के अंदर पेज नंबर 128 में टंकी और छोटा हौज पाक करने का तरीका, ठीक है। तो छोटा हौज यानी जिसका रकबा 100 हाथ से कम हो, वही जो दादरदा 10x10 = 100, ठीक है। तो दादरदा से अगर छोटा है तो उसको अगर वो नापाक हो जाए तो उसको पाक कैसे करेंगे कि जमीन दोज टंकी अंडरग्राउंड टैंक या हौज में जब बाहर से पानी आ रहा हो यानी सप्लाई का पानी जो आता है, ठीक है, तो उस वक्त इसका गोला उतार लिया जाए या उसके साथ कोई वजन वगैरह बांध दिया जाए ताकि गोला पानी के साथ बुलंद होकर बाहर से आने वाले पानी का रास्ता ना रोक दे, ठीक है। तो ये तरीका वही होता है ना जो कि इवन जो बाथरूम्स के अंदर जो फ्लश टैंक होता है कमोड के पीछे, तो उसके अंदर भी आप देखेंगे कि वो किस तरह से वो रीफिल होता है। वो रीफिल इसी तरह होता है ना कि जो एक यानी बॉयंस वाली जो चीज़ होती है, गोला जिसको कहते हैं या गोले के यानी एक राउंड शक्ल की चीज़ होती है, तो वो बेसिकली नीचे चली जाती है तो पानी दोबारा से भरना शुरू हो जाता है और जब पानी भर जाता है तो वो ऊपर आकर के रास्ते को रोक देती है तो फिर पानी भरना मजीद बंद हो जाता है। अगर वो गोला आप ना लगाएं तो फिर हमेशा वो ओवरफ्लो होता रहेगा। तो एक मिनट होल्ड कीजिएगा, आइंदा अगली क्लास के अंदर ही यहाँ से शुरू करते हैं, ठीक है। कुछ लोग चले भी गए इस ब्रेक की वजह से, ठीक है। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।